यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै प्रकारका पूर्व तयारी तीव्र गतिमा हुँदै आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले 5 उम्मेद्वारलाई स्पष्टीकरण सोध्यो। प्रधानमन्त्रीद्वारा काठमाडौँ तराई मधेस द्रुत मार्गको निरीक्षण, धार्मिक विश्वास र सम्पदालाई असर नपार्न उहाँको आग्रह र युरोपेली संघ र भारत बीच ऐतिहासिक व्यापार सम्झौता, ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा 25% कर लगाउने घोषणा। अब समाचार विस्तारमा। निर्वाचन आयोगले आचार संहिता उल्लंघन गरेको भन्दै 5 उम्मेद्वारलाई स्पष्टीकरण सोधेको छ। आयोगले सोधेको 7 स्पष्टीकरणमा विभिन्न उम्मेद्वारले आचार संहिता उल्लंघन गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा हत्या र टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। सोही पार्टीका अर्का उम्मेद्वार निकोलस भूषालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ। आयोगले श्रम संस्कृति पार्टीका उम्मेद्वार हर्क साङपाङले प्रचारमा बाल बालिका प्रयोग गरी उनीहरूलाई टी शर्ट लगाउन लगाएको विषयमा उहाँसँग स्पष्टीकरण माग गरेको छ। यसै गरी उम्मेद्वार जानुका पाठकले अन्य उम्मेद्वारमाथि हत्यारा बलात्कारी जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक वक्ता सीता पुनले बताउनुभयो। सोही अनुसार नेकपा एमालेका उम्मेद्वार महेश बस्नेतले बालेनलाई छाउरा भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने जनाएको छ। त्यस्तै स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचार संहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ। अर्को विषयमा एक शिक्षक सरूवाको विषय समेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ। निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कार्यवाहीका लागि थप अनुसन्धान गर्ने पनि जनाएको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था लगायतका आवश्यक तयारी मजबूत पारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। निर्वाचन प्रहरीको छनौट कार्य भइरहेको र जिल्ला सुरक्षा समितिले निरन्तर रूपमा विभिन्न मतदान स्थलको स्थलगत अनुगमन गर्नुका साथै राजनीतिक दल, स्थानीय सरकारवाला लगायतसँग नियमित छलफल तथा अन्तर्क्रिया गर्दै आएको पनि कार्यालयले जनाएको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको यो रिपोर्ट।
आसन्न फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उदयपुर जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्लाका सबै मतदान स्थलमा सुरक्षा निकायलाई जिम्मेवार रूपमा परिचालन गरिएको जानकारी दिनुभएको छ।
उदयपुर जिल्लामा प्रतिनिधि सभातर्फ 2 निर्वाचन क्षेत्र छ। दुवै निर्वाचन क्षेत्रको निर्वाचन अधिकारीज्यूहरू खटिएर उहाँहरूले आफ्नो कार्यहरू नियमित रूपमा गरिराख्नु भएको छ। हामीले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, भरपर्दो बनाउन, विश्वसनीय बनाउनका लागि जिल्ला सुरक्षा समिति पूर्ण रूपमा सक्रिय भएर काम गरिराखेको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारी मतदान स्थलहरूमा प्रत्यक्ष रूपमा गएर त्यहाँको अवलोकन गर्ने, निरीक्षण गर्ने, सुरक्षा अवस्था कस्तो छ भन्ने बारेमा बुझ्ने कार्य भइरहेको छ। ठूलो संख्यामा मान्छे भेला भएर रामसभा आउने त्यस्तो प्रकृतिको कार्यहरू भएको छैन। आचार संहिता उल्लङ्घनको कुनै पनि गुनासो, कुनै पनि उजुरी कुनै पनि माध्यमबाट प्राप्त भएको अवस्था छैन।
यसपटक हुने प्रतिनिधि सभा निर्वाचनलाई देशमा आमूल परिवर्तनको महत्वपूर्ण खुड्किलोको रूपमा स्थानीयले हेरेका छन्। स्थानीय प्रेमजङ किराँतीका अनुसार युवा पुस्ताले उठाएको आवाजले अबको निर्वाचनलाई परिवर्तनको अवसर बनाएको छ र जनताले नयाँ सोच र नेतृत्वको अपेक्षा गरेका छन्।
चुनावमा नेपाली जनताले राम्रो एउटा स्थिर सरकार बनाउँछ भन्ने आशा गरेका छौँ। भदौ 23 र 24 गतिको जुन जेएनजी आन्दोलन भएको थियो, युवाहरूको माग पनि यही नै हो। नेपाली जनताले देखेको सपना पनि यही नै हो।
राजनीतिक दलहरूले पनि जनताको बदलिदो चाहनालाई आत्मसात गर्दै निर्वाचनमा होमिएको बताएका छन्। यसैबीच उदयपुरमा मतदाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत 2079 निर्वाचन भन्दा यसपटक झण्डै 10,000 नयाँ मतदाता थपिएका छन्। 2,38,926 मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर 1 52 मतदान स्थलमा 160 मतदान केन्द्र र क्षेत्र नम्बर 2 51 मतदान स्थलमा 115 मतदान केन्द्र तोकिएको छ। 2 निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्ला क्षेत्र नम्बर 1 एक स्वतन्त्र सहित 17 राजनीतिक दल र क्षेत्र नम्बर 2 एक स्वतन्त्र सहित 12 राजनीतिक दल चुनावी मैदानमा होमिएका छन्। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
उदयपुरबाट उदयपुर पछि अब लागौं बझाङतर्फ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशैभर चुनावी माहौल बढ्दै गइरहेको छ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ जिल्लामा पनि निर्वाचनका गतिविधि तीव्रताका साथ अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। बझाङबाट संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लामा पनि चुनावी माहौल बढ्दै गइरहेको छ। प्रतिनिधि सभा सदस्यका लागि एउटा निर्वाचन क्षेत्र रहेको बझाङ जिल्लामा नेपाली कांग्रेस, नेकपा, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी गरी 7 राजनीतिक दलका 7 उम्मेद्वारहरू अहिले चुनावी प्रतिस्पर्धामा होमिएका छन्। अहिले जिल्लामा उम्मेद्वार सहित पार्टीका नेता कार्यकर्ताहरूले जनताहरूसँगको भेटघाट बढाएका छन् भने केही उम्मेद्वारहरूको टोली गाउँघरमा चुनावी प्रचार प्रसार गर्दै भोट माग्न पनि हिँडिसकेका छन्। निर्वाचनको तयारी बारे जानकारी दिनुहुँदै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश सुमणमान बनेपाली,
उम्मेद्वारहरूको अन्तिम नाम प्रकाश भइसकेपछि समेत दिइसकेको अवस्था छ। मतदाताहरू चाहिँ 126,903 जना हुनुहुन्छ अनि मतदान स्थल 137 छन्। मतदान केन्द्र चाहिँ 189 छ भने मतदान केन्द्र र मतदान स्थलहरूको के कस्तो अवस्था छ, हुन सक्ने नसक्ने सुरक्षात्मक कुरामा के कसो नीति अप्नाउनु पर्छ, त्यो हिसाबमा हामी निश्चय गरेर आइसकेका छौँ।
चुनावको तयारी बारे थप जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी,
राजनीतिक दलका उम्मेद्वारहरूलाई बोलाएर बैठक पनि गरेका थियौँ र उहाँहरूलाई फिल्डमा जाँदाखेरि आमसभाहरू गर्दाखेरि समन्वय गरेर जाने भन्ने विषयमा हामीले समन्वय गरेका छौँ। सँगसँगै राजनीतिक दलहरूलाई हामीले आचार संहिता प्रति पूर्ण प्रतिबद्ध भएर त्यसको पूर्ण रूपमा कार्यान्वयन गरिदिनको लागि पनि अनुरोध गरिरहेका छौँ। सँगसँगै हामीले मतदान केन्द्रहरूको अनुगमन गरेर त्यसको लागि पनि सुरक्षा व्यवस्था मिलाउँदैछौँ।
बझाङका केही मतदाताहरूको भने यस्तो धारणा रहेको छ,
सुशासन ल्याउन सकेन, भ्रष्टाचार निरुन पार्न सकेन, देशमा आमूल परिवर्तन गर्न सकेन भनेको महत्त्वै हुँदैन। त्यसैले चाहिँ अब हामीले सोच विचार गरेर देशलाई सुशासन र भ्रष्टाचार निर्मूल गर्नका लागि त्यस्तो व्यक्तिलाई हामीले चुनावमा जिताउनु पर्दछ।
सकेपछि पनि सुशासन र भ्रष्टाचार मुक्त होस्, भोट हाल्नमा तयार छौँ।
अहिलेको निर्वाचन गएको भदौ 23-24 जेनजी युवाहरूको विरुद्धपछि विशेष अवस्था र परिस्थितिका कारण भएको हुँदा यसपालिको मतदान गर्दा सूझबुझ अपनाउनु पर्ने र चुनाव पछिको बन्ने सरकार र प्रतिनिधि सभाले देशमा भएको भ्रष्टाचार हटाई सुशासन र युवाहरूको रोजगारी दिने जस्ता काम गरिनु पर्ने जिल्लावासीहरूको धारणा रहेको देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
बझाङपछि अब बाँकेतर्फ लागौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्य सहित बाँकेमा सबै प्रकारका पूर्व तयारी तीव्र रूपमा अघि बढ़ाइएको छ। निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरणदेखि सरोकारवाला निकायसँगको समन्वयसम्मका काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष अधिकार सहितको छाप प्रयोग गर्न निर्देशन दिएको छ। आयोगको माघ 9 गतेको निर्णय अनुसार 77 जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी र प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचार संहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाई शुरू भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले हिजो एक कार्यक्रम बीच छपाई मेसिनको स्विच अन गरेर मतपत्र छपाई शुभारम्भ गर्नुभएको हो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ 2,03,23,000 मतपत्र छपाई हुनेछ भने समानुपातिक तर्फको 2,08,30,000 मतपत्र छपाई हिजो नै सम्पन्न भइसकेको छ। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्र मार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो। आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा खाता खोल्न सकिने उल्लेख गरिएको छ। आम निर्वाचन अभियान समूहका नेपाली मुद्राको आमदानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्ने व्यवस्था गरिएको छ। प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचना मार्फत आग्रह गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले फागुन 21 गते तोकिएको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले निर्वाचन आचार संहिता उल्लंघन गरी जनता र राजनीतिक दलहरूलाई आतंकित गरिने काम भइरहेको भन्दै यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। उहाँहरूले नेपालको सार्वभौमिकता जोगाउनका लागि पनि आगामी निर्वाचनमा सही उम्मेद्वार छनौट गर्नुपर्ने भन्दै जनतालाई सचेत र उम्मेद्वार बन्न अपील गर्नुभयो। जस अनुसार भदौ 23 र 24 जेएनजी प्रदर्शनमा ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न नसकिएको तथा भौतिक सम्पत्तिमा क्षति पुर्याउने र फरार कैदीहरू पक्राउ नभएको विषयमा आपत्ति जनाउँदै सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार जनताप्रति जिम्मेवार बन्न नसकेको, जवाफदेही भएर काम गर्न नसकेको र जेएनजी आन्दोलनका बलमा बनेको सरकारका मन्त्रीहरू नै मैदान छोडेर हिँडेको भन्दै सरकारप्रति विश्वास गर्न सक्ने ठाउँ नरहेको बताउनुभयो। जेएनजी आन्दोलनको अहिले संकरणकालीन अवस्थाको अन्त्यका लागि राष्ट्र निर्माणको साझा एजेण्डा के हो भन्ने विषयमा स्वस्थ बहस गरेर अगाडि बढ्नु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा सांसद गंगा कुमारी बेलबासे, नारायण दत्त मिश्र, सांसद गोपाल भट्टराई, राजेन्द्र लक्ष्मी गैरे, किरण बाबु श्रेष्ठ, गोपी बहादुर सार्की अछामी लगायतले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बैकेछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री सुशीला कार्कीले सड़क पूर्वाधार लगायतका विकास निर्माण अघि बढ़ाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड़ दिनुभएको छ। मुलुकको सर्वाधिक महत्वको प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग निरीक्षणका क्रममा आज सड़क निर्माण कार्य दलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो। प्रधानमन्त्री कार्कीले स्थानीयको सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ भन्नुहुँदै आवश्यक परेको खण्डमा रेखाङ्कन र जीरो बिन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्नेमा जोड दिनुभयो। हिमपातले अवरूद्ध राराताल जाने पर्यटक नगम गमगढ़ी सड़क सञ्चालनमा आएको छ। कर्णालीमा शुक्रबार रातीदेखि भएको हिमपातले अवरूद्ध भएको नगम गमगढ़ी सड़क 4 दिनपछि सञ्चालनमा आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले यस्तो बताउनु भएको हो। युरोपेली संघ र भारत बीच एक ऐतिहासिक व्यापार सम्झौता भएको छ। दुई दशकको अन अफ वार्तापछि युरोपेली संघ र भारत बीच व्यापार सम्झौताको घोषणा भएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। दुवै पक्षले अमेरिकासँगको तनावको बीचमा सम्बन्धलाई अझ गहिरो बनाउने लक्ष्य राखेका छन्। दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जाल एक्स मार्फत दुवै पक्षले सबै सम्झौताहरूको मूल कपीमा हस्ताक्षर गरेको जानकारी दिनुभएको हो। सम्झौताले 27 युरोपेली राज्यहरूको ब्लक र विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देशबीच सामानको स्वतन्त्र व्यापार बढ़ाउने विश्वास गरिएको छ भने विश्वव्यापी कुल गार्हस्थ उत्पादनको लगभग 25% र 2 अर्ब मानिसहरूको बजार स्थापित बनाउने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा 25% भन्सार शुल्क पुर्याउने घोषणा गर्नुभएको छ। गत वर्ष गरिएको व्यापार सम्झौता अनुसार काम नगरेको भन्दै ट्रम्पले दक्षिण कोरियाली आयातमाथिको भन्सार शुल्क अब 25% पुर्याउन लागेको सामाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको हो। भारतीय मूलकी नासा अन्तरिक्ष यात्री सुनिता सुनी विलियम्सले आफ्नो पुर्ख्यौली गाउँ गुजरात पुग्ने इच्छा व्यक्त गर्नुभएको छ। नासामा 27 वर्षको अद्भुत अनुभव संगाल्नुभएकी सुनिता विलियम्स केरला साहित्य सम्मेलनमा भाग लिन करिब 1 दशकपछि भारत पुग्दा आफ्नो पुर्ख्यौली गाउँ गुजरात पुग्ने इच्छा व्यक्त गर्नुभएको भारतीय संचार माध्यमले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै प्रकारका पूर्व तयारी तीव्र गतिमा हुँदै आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले 5 उम्मेद्वारलाई स्पष्टीकरण सोध्यो। प्रधानमन्त्रीद्वारा काठमाडौँ तराई मधेस द्रुत मार्गको निरीक्षण, धार्मिक विश्वास र सम्पदालाई असर नपार्न उहाँको आग्रह र युरोपेली संघ र भारत बीच ऐतिहासिक व्यापार सम्झौता, ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा 25% कर लगाउने घोषणा। यसका साथै रेडियो नेपाल बाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।